उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट नमस्कार। उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट हरेक मंगलबार र शुक्रबार राति 9:15 बजे कार्यक्रम श्रुति सम्वेक प्रसारण हुन्छ। कार्यक्रम श्रुति सम्वेकमा हामी वरिष्ठ साहित्यकारहरूका उत्कृष्ट गद्यहरू वाचन गर्दछौ। श्रुति सम्वेकको शुक्रबारको श्रृंखलामा हामीले श्रावणको पहिलो सातादेखि नारायण ढकालको उपन्यास दुर्भिक्षको वाचन सुन्दै आएका छौं। दुर्भिक्षमा गएको साताबाट बोधराजको बकपत्र शीर्षक शुरू भएको छ। 200 पृष्ठ रहेको उपन्यास दुर्भिक्षको 8 श्रृंखलाको वाचन अब सुनौ अच्युत घिमिरेको आवाजमा।
प्रेमसँग बहिर्गमनको मुख्य मोड त्यसै रात सुरु भएको थियो। मैले उसलाई देखेँ, ऊ एकदमै उत्साहहीन थिए। प्रेमका प्रकरणहरूमा मैले नितान्त औपचारिक देखेको त्यो पहिलोपटक नै थियो। एकदमै शिथिल र सुक्खा भएकी थियो। मैले ठाने ऊ लास भइसकेकी छ। यसबीचमा तिमीले अरू कसैलाई खोज्यौ कि कसो, मैले उत्सुकतापूर्वक सोधेँ। हो, तिमीलाई किन डाँट्ने, म तिमीलाई केही कुराहरू पनि डाँट्न सक्दिनँ। आखिर ईश्वरपछि तिमी नै एउटा भयौ, मेरो जिन्दगीमा आफ्ना समस्त त्रुटिहरू भन्न सकिने, उसले भने। म चुप लागे। मेरो हृदयमा सियोको टुप्पोले छोए जस्तो भयो। आखिर तिमीले नै भने होइन, अर्कोसित पनि प्रेम गर्न सकिन्छ भनेर। सत्य, ऊ पनि तिमी जस्तै सरल, निश्चल र मायालु छ। उसमा पनि तिम्रो जस्तै महानताका लक्षणहरू छन्। उसको उमेर कति छ? मभन्दा कान्छो छ। विवाहित कि अविवाहित? विवाहित हो। दुईटा केटाकेटी छन्। भर्खरै कलेजमा लेक्चरर भएको छ। त्यसपछि ऊ भुसुकै नै दाई। म झन् छटपटिन थालेँ। अब म अर्काको देशमा शरणार्थी छु कि झैँ अनुभव गर्न थालेँ। त्यसपछि मैले रातभरि चुरोटको धुवाँसित सम्वाद गरिरहेँ। मेरो आत्माको घोर दुर्दशाको त्यो समय सायद फेरि पुनरावृत्ति होला या नहोला। यसरी समय यति क्रूर, लामो र छटपटीपूर्ण भयो कि मलाई अर्को दिनमा प्रवेश गर्न ज्यादै कठिनाईको सामना गर्नु पर्यो। समयले मलाई त्यसरी गिजोलेको पनि मेरो जीवन इतिहासकै पहिलो घटना थियो। राति 3 बजेसम्म पनि ऊ मस्त सुतिरहेपछि मैले अन्तिम रूपले ठहर गरेँ, अब यो आइमाईसितको सम्बन्धको अगाडिका प्रत्येक भाग भयानक व्यभिचार मात्र हुनेछन्। त्यसपछि म त्यो उत्कट जाडोमा पनि नुहाउन भनेर बाथरूमतिर पसेँ। आवत जावतको आवाजले उभिउँजी। उसले मलाई स्पष्टसित हेर्दा मैले लुगा लगाइसकेको थिएँ। म राति नै त्यहाँबाट निस्केँ, तर ऊ त्यो घना अँध्यारोमा मलाई पछ्याउँदै बस स्टपसम्म आई। बाटोमा एकपटक ऊ धेरै नराम्रोसित रोई, तर त्यो रुवाईले अझ मलाई उचित गरिरहेको घृणाको खातलाई नै बढी बाक्लो बनाइदियो। सायद त्यो परिस्थितिमा यो स्वाभाविक नै थियो। मैले केही भनिनँ। त्यसपछि एउटा धारावाहिक अन्तिम श्रृङ्खलाका रूपमा नेपालगञ्जको त्यो टोल र घरमा नफर्कने गरी म हिँडेँ। मलाई थाहा छ, सुप्रियासित गाँसिने नयाँ प्रेमले पुरानो प्रेमको घाउको ओकती हुन सक्दैन थियो। तर म आत्मिक रूपले नै अर्धविकसित भइसकेको थिएँ। मेरो दिमागमा प्रेमको विफलताका तानासाही उन्मादका पाटे जुकाहरूले ठाउँ लिइसकेका हुनाले मेरो अगाडिका कुनै पनि कदमहरू सन्तुलित र स्थिर थिएन। त्यसपछि म रञ्जु छेत्री नामकी मफसलकी कवयित्रीसितको प्रेमलाई तहस नहस गर्ने षड्यन्त्रमा सामेल भएँ। त्यसका निम्ति मैले निम्न कार्यहरू एकैसाथ गरेँ। मैले यो सच्चाइलाई आफ्नै आत्माको न्यायको इजलासमा उभिएर कबोल गर्नैपर्छ। एक, मैले उसको नयाँ प्रेमीको कलेजको फोन नम्बर पत्ता लगाएँ र ऊ नभएको मौका पारेर त्यहाँ फोन गरेँ। त्यहाँबाट मलाई उसको घरको नम्बर पत्ता लगाउनु गाह्रो परेन। दुई, त्यसपछि मैले कुनै बिहारी खलनायकले चाहिँ उसको घरमा उसकी स्वास्नीको कानमा एउटा नयाँ कुरा राखिदिएँ र भने, तपाईँको श्रीमानलाई नियन्त्रण गर्नुहोला, तपाईँ छँदाछँदै उनी फलानी आइमाईसित सुत्न थालेका छन्। तीन, रञ्जु छेत्रीका तमाम गतिविधिहरू उसको घरमा काम गर्ने सानो नोकर केटोबाट प्राप्त गर्न थाले। त्यसै क्रममा ऊ लेक्चरसित बनारस भागेको कुरा पत्ता लाग्यो। मैले काठमाडौँबाट फोन गरेर लेक्चररकी श्रीमतीलाई त्यो कुरा पनि सुनाइदिएँ। जब मैले थाहा पाएँ त्यहाँ बबन्डर मचियो। रञ्जु छेत्री लेक्चररकी स्वास्थ्यको घेराउमा परि। त्यसपछि म राति शान्तिले निदाउन थालेँ। त्यो रात मलाई अनुभव भयो, म बुद्ध भएँ। सायद मैले त्यस्तो नगरेको भए मैले आफूलाई संसारको एउटा उत्कृष्ट र आदर्श प्रेमीको रूपमा नाम चलाउने थिएँ। राधाकृष्ण, सीताराम, लैला मजनू, हीर राजा, रोमियो जुलियट किसिमका आख्यानहरूको उत्तराधिकार प्राप्त गर्ने थिएँ। तर मैले त्यो आदर्श र उचाइमा आफूलाई उभ्याउनै चाहिँ, किन चाहिँ मलाई थाहा छैन। म तर्क पेश गर्न सक्दिनँ। प्यारी सुप्रिया, त्यसकारण पनि मलाई तिम्रो खाँचो थियो। मैले तिम्रो व्यवस्था देखेपछि निर्णय गरेँ, तिम्रो त्यो अवस्थासित मेरो बदलापूर्ण उन्मादको संयुक्त मोर्चा हुन सक्छ, अथवा यसरी नै तिम्रो अस्तित्व र मेरो अहंकारको माझमा राष्ट्रिय मेलमिलाप हुन सक्छ। त्यसपछि केही रात म रञ्जु छेत्रीलाई पुरै बिर्सिएर निदाएँ। तर पनि पुनः एउटा चिहानबाट बिउजेर आएको थियो त्यो प्रेतले जस्तो। त्यसले मलाई तर्साउन थाल्यो। के थियो त्यो प्रेतमा? उसको ओठ, उसको बक्ष, उसको कटीभन्दा तलका सम्पूर्ण भूगोल होइन, त्यहाँ कुनै जैविक उन्माद थिएन। त्यहाँ मेरो अहङ्कारको पराजय थियो र त्यहाँ पितृसत्तात्मक आवेशको कुरूप हुङ्कार थियो। सुप्रिया, त्यसैले मलाई तिमी चाहिएको थियो। तिमीले एकपटक नेपालगञ्ज फोन गरेर रञ्जु छेत्रीको कानमा भन्नु पर्थ्यो। याद राख, अब पनि बोधराजको हृदयमा बस्ने कोही छ, उसले त्यस्तो निरीह प्राणी नठान। तर त्यसो भएन, विडम्बनाको कुरा। तिमीसित भेट भएको केही दिनमै तिमी यो प्रदूषित सहरको अँध्यारोमा हरायौ। म अर्को संस्करणको पागल झैँ तिमीलाई भेट्ने आशामा भौतारिरहेँ। हो, म बोधराज। सायद इतिहासमा म जस्ता खलनायकहरूको आत्माको विध्वंस यसरी नै भइरहेको छ। के को किल्ला हो त्यो ठाउँ? अपराधको या व्यवस्थाको, नैतिक पतनको या तथाकथित प्रेमको? म केही पनि स्पष्ट रूपमा भन्न सक्दिनँ। मैले बुझेका तमाम परिभाषाहरू अपर्याप्त छन् त्यस मामिलामा। जब त्यो ठाउँका सम्झनाहरू दिमागमा एकत्रित गर्छु र केही विश्लेषण गर्दै निष्कर्षमा पुग्न खोज्छु, त्यसपछि भ्रम र अन्यलको घना कालो बादलले मलाई उकुस मुकुस पारेर अठ्याउँछ। त्यसपछि मेरा विरुद्ध घनघोर हिमपात सुरु हुन्छ। जमेर वज्र भएको पानी नै पानीको ठिसाई मेरा आँखा अघिको दृश्यबाट एकाएक साँगोरिन्छ। त्यो समय माघको दोस्रो दिन थियो, सूर्य मकर रेखामा पुगेको भोलिपल्ट। अघिल्लो दिन यदा कदा केही मानिसहरूले पुरानो मर्न आँटेको संस्कृतिको पिचलगु बन्दै तरुल र घिउचाकु खाएका थिए। रातभरि मलाई जिउ दुख्यो जाडो र शुष्कताको व्यविचारपूर्ण मिलनद्वारा निश्रित वातावरणले। बिहान उठ्दा बाहिर घनघोर तुसारो परेको थियो। कतै नजिक माओवादी विद्रोहीले बम विस्फोट गराएका थिए। त्यसले गर्दा धेरै बेरसम्म अप्रिय ध्वनि र भङ्गिमामा सहर गुन्जिरह्यो। मानौ युद्धका सबै बिम्बहरू आकाशमाथि चढेका छन् र त्यहाँबाट सिङ्गो धरतीलाई डुबाउन उद्यत छन्। कस्तो अप्रिय कोलाहल! त्यही बिहान मैले बेसरी सम्झेँ नरक साम्राज्यको त्यो बोनसाई टापुलाई। त्यहाँ सुप्रिया, समीरा र शोभाहरू थिए, तर त्यो टापु होइन, तर त्यो टापु पनि हो। त्यो मेरो आत्मामा यति नराम्रोसित जकडिएको थियो, म त्यसको कुरूप संवेदनाको उचाइबारे राम्ररी वर्णन गर्नै सक्दिनँ। मैले त्यही बिहान मेरो अखबारको सहयोगी हरिलाई फोन गरेँ। मैले आफ्नो पुरानो निर्णय बदलेँ। मैले उसलाई भने, स्पष्ट भन्, तैँले के भन्न खोजेको? उसले उताबाट भन्यो, म जीवनमा तलाउ झैँ स्थिर भएर बस्न चाहन्न, म नयाँ आविष्कारको पक्षमा छु। मैले भने, बिहान बिहान यो सस्तो भइसकेको कविताको डायलग कहाँबाट घुस्यो तेरो दिमागमा? उसले उताबाट झोकिएर भन्यो, मैले ठट्टा गरेको होइन, मैले जसरी पनि सुप्रियालाई खोज्नुपर्छ, यो यति सानो सहरमा त्यो कसरी हराउन सक्छ? मैले भने, ए गोलड्याङ्ग्रे बोधे, तँलाई अझै त्यो थोत्रो भावुकताले बिथोल्न छोडेको छैन? ए पागल, सुप्रिया तँलाई एउटै आँखाले पनि रुचाउन्न, ऊ तँलाई प्रेम गर्दिन। तेरो तथाकथित प्रेमको हटले गर्दा के भयो थाहा छ? उरा के हो, के भयो? मैले नराम्रो गरेर? मैले भने, के नराम्रो गरिनस् भन्न। तैँले गर्दा ऊ बेस्याहरूको हुलमा पुगी। आफ्नो मात्र कुरा गर्ने, आत्मकेन्द्रित हुनुको पनि एउटा हद हुन्छ। आफ्ना लालसाद्वारा अरूका सपनाहरूलाई भत्काइदिने यो कहाँसम्मको ज्यादा थियो? ऊ झन् झोकियो। के त्यसो भए सुप्रिया फेरि ब्लू डायमन्डमा जान थाले? मैले भने, हो, ऊ त्यहाँ जान थालेको निकै धेरै हप्ता भइसकेको छ। उसले भन्यो, त्यसैले त मैले ठिक प्रस्ताव राख्न थालेको रहेछु तिमीसित। यो एक प्रकारले टेलिप्याथी जस्तै भएछ तिम्रो र मेरो बीच। मैले तिमीलाई त्यही भन्न फोन गरेको हुँ। म पुनः ब्लू डायमन्डमा जान चाहन्छु। म पुनः रक्सी र चुरुटको आनन्दमा रम्न चाहन्छु। त्यही मातमा म सुप्रियाको नयाँ आविष्कार गर्न चाहन्छु। तर तिमीले त यस्तो द्रुत गतिले सूचना दियौ कि मेरो दिमागबाट 81% झन्झटहरू स्वतः गायब भए। अब कुनै अन्यल छैन म भित्र। आज साँझ हामी दुवै सुप्रियालाई भेट्न जानेछौँ एउटा नयाँ आविष्कारका लागि। मैले नयाँ आविष्कार शब्दलाई धेरै पटक दोहोऱ्याइरहेँ। त्यसपछि घनघोर वर्षा पनि एकाएक थामियो र एकैछिनमा टन्टलापुर घाम चर्कियो। मैले हरिलाई त्योभन्दा पनि अझ धेरै कुराहरू भने। सुरुमा ऊ केही चिडिएको थियो मेरो प्रस्ताव सुनेर। सायद ऊ मेरो भावुकताको अचाक्लीपनबाट आजित भइसकेको थियो। तर पछि उसले आत्मसमर्पण गर्यो। जीवनमा आत्मसमर्पणले पनि धेरै ठाउँ घटेको हुन्छ। उसले मलाई एकछिन मन नपराएर के गर्ने? जीवन र अस्तित्वको लालसाको कारणले नै त ऊ र म एकै ठाउँमा एउटै सह अस्तित्वमा आबद्ध छौँ। वास्तवमा ऊ परिपक्व भलाद्मी थियो, किनकि उसले मेरो कुरा चाँडै नै बुझ्यो। ठसठसी गनाउने ओस यति धेरै बढ्यो, रेस्टुरेन्टभित्र प्रवेश गरिसक्दा समय त्यसको गन्ध नाकबाट हटेको थिएन। त्यसपछि अर्को गन्ध थपियो, मसला डढेको, बियर र हुस्की हावामा लहरिएको र चुरोटको धुवाको बाक्लो पत्र। यस्तै उकुस मुकुसमा थियो रेस्टुरेन्टको समग्र वातावरण। कालो साउजी सनातन शैली र मुद्रामा काउन्टरमा बसेर ग्राहक पर्खिँदै थियो। ऊ उसको अनुहारलाई पटक्कै नमिल्ने सेता रङका दाँत र निला गिजाहरू देखाउँदै स्वागतको मुद्रामा लिप्त थियो। स्वागत छ पत्रकारज्यूहरू, आउनुहोस्। धेरै पछि पो दर्शन पाइयो, हामी छिर्न साथ उसले भन्यो। यसबीचमा हामी केही बढी नै व्यस्त थियौँ। मैले भने, अनि देशको हालचाल के छ त, तपाईँहरूलाई अलिक बढी नै थाहा हुन्छ भनेर सोधेको। हालचाल त्यस्तै त हो नि, ओह्रालोतिर लागेको छ, मैले जवाफ दिएँ। त्यसो भए शान्तिको सम्भावना कतै छैन अघि, परिस्थिति हेर्दा स्पष्ट देखिन्छ हामी महाविनाशको सिमानामा पुगिसक्यौँ। मैले भने, कसैलाई चिन्ता छैन भने हामीलाई मात्र चिन्ता भएर के गर्ने, मलाई त आफ्नो व्यवसायबारे मात्रै बढी चिन्ता छ। यस्तै परिस्थिति रहिरह्यो भने एक दिन यो रेस्टुरेन्ट बन्द गरेर झोलीतुम्बा बोकेर हिँड्नुपर्ने हुन्छ। तर झोलीतुम्बा लिएर जाने पनि कहाँ, जहाँ पनि जीवनको त्रास र क्रूरताले अत्याउन छोडेको होइन। त्यसो त हो, काम गर्नको गाह्रोले जोगी भयो, जोगी भएको भोलिपल्ट भोक्कै रह्यो, के गर्नु यो परिस्थितिले। हरि हाम्रो संवादमा रमाइलो मानिरहेको थियो। यो यस्तो चालु संवाद थियो जुन विगत केही वर्ष यता सिङ्गो देशको मनोवैज्ञानिक एवं सांस्कृतिक परिचय बन्न गएको थियो। जसले पनि सोध्ने कुरा हुन्थ्यो, देशको हलचाल र जवाब चाहिँ ओह्रालोतिर लागेको भन्ने नै हुने गर्दथ्यो। यहाँ दुःख र विषादको कुरा बढी भए पनि रेस्टुरेन्टको साउनिकै प्रसन्न देखिन्थ्यो, त्यो उसको अनुहारमा झल्किरहेको थियो। ठिक छ, हजुरहरू माथि पाल्नुहोस्, म अर्डर लिन पठाइदिउँला, उसले भन्यो। हामी भर्याङ उक्लेर क्याबिनभित्र प्रवेश गऱ्यौँ। पलेटी कसेर बस्नासाथ शोभा डल्ली मेनु लिएर आइपुगे। मैले यसअघि यहाँ आउँदा चिनेका मध्ये यो र सुप्रिया दुई मात्र थिए, अरू केटीहरूलाई सायद हरिले चिन्थ्यो। त्यसैले ढोका बाहिरबाट तिनीहरू चिया आउँदै हरितिर हेरेर कामुक किसिमले मुस्काउँदै हिँड्दै गरिरहेका थिए। ऊ पनि यताबाट त्यसरी नै उत्तर फर्काइरहेको थियो। भन्नुहोस् हजुरहरू, के सेवा गरौँ, सबभन्दा पहिले नमस्कार, हरिले भन्यो। मेरो त धेरै अघिबाटै नमस्कारै नमस्कार छ, अब म हजुरहरू नजिक बस्छु र नमस्कार छोडेर हाँस्नु छ। त्यति भनेर ऊ अश्लील खित्का छोड्दै थचक्क बसी। यो उसको प्रतीकात्मक कुरा अभिव्यक्त गर्ने प्रचलित शैली थियो। अनि आज सुप्रिया आइन, देख्दिनँ नि म जुन कुरामा बेग्र थिएँ त्यतातिर केन्द्रित भएँ। साँच्चै तपाईँले सुप्रियासित लवाई पो गर्नुभयो कि कसो, फेरि हाँस्न थाल्यो। भन्न ए डल्ली सुप्रिया, खोइ पहिले हजुरहरू अर्डर गर्नुहोस्, म अर्डर ल्याउँछु। अनि हजुरहरू रमाइलोसित खानपिन गर्न थालेपछि म सबै थोक बनाउँला। दुई बोतल बियर, पाँचवटा सुरी चुरोट, सेक्वा दुई प्लेट, फ्रेन्च फ्राई र एक प्लेट काँक्रो, हरिले फटाफट पिएर खाद्यको सूची बतायो। शोभा त्यहाँबाट हिँडी, तर मेरो बेचैनी बढ्न थाल्यो। हरि भने एकदमै सफाट देखेको थियो, सायद केही अघि शोभाले नमस्कारको अश्लील सङ्केतलाई लक्ष्य गरेको तर्फ एकहोरिएको थियो। तर पनि म किटानीका साथ भन्न सक्दिनँ ऊ कुन संसारमा विचरण गरिरहेको थियो। त्यो सोबेरले पनि छाँटकी छे, जतिसुकै पिर परे पनि अँध्यारी देखिन्न, उसले भन्यो। यो कहाँ बस्ती रहेछ, मैले सोधेँ शिथिल रूपमा। कोटेश्वरमा बस्छे, दुईवटा स्कुल जाने केटाकेटी छन्, यसको लोग्ने छैन छ अरे, पुलिस मारे तर नम्बरै जड्या छ अरे, घर आफै चलाउनुपर्छ भन्छे। यसबाहेक यो ज्ञानेश्वरतिरको एउटा विदेशी खरिएको घरमा पनि काम गर्छे। त्यसबाहेक प्रेम श्रेम त्यसबाट त्यति कमाइ हुँदैन रे, जो पाए त्यहीसित जानु भएन, बदनामीको डर हुन्छ अरे। त्यसपछि हरि हाँस्न थाल्यो, हाँस्दा हाँस्दै तुरुन्तै गम्भीर देखियो। हरि महोदय, तिमी यस्तो मामिलामा निकै गहिरो र खप्पिस छौ अघि, मैले भने। त्यसपछि पुनः हामी दुवै हाँसोमा बहक्यौँ। बियर र खाना खाएपछि मैले फेरि डलीलाई सुप्रियाको विषयमा प्रश्न गरेँ, तर यसपटक ऊ त्यसै केही नबोलेर त्यहाँ सामानहरू राखेर हिँडे। केही चाहियो भने घन्टी बजाउनु होला है सर, क्याबिनबाट निस्कँदै उसले चिच्याएर भने। सायद यो मसित निकै रिसाएकी जस्तै छ, हरिले भन्यो। किन रिसाउने, के गरेका थियो र तिमीले? मसित यसले 1000 सापट मागेकी थिए, मैले दिन सकिनँ, हरिले भन्यो। सापटी भनेको त आखिर उही भाषा त होला नि, नफर्काउने गरी लिने। सुप्रिया भन्थी यो असल छ, तर यो पनि अरू अरू पेसेवर जस्तै रहेछ होइन त? तर यो उसलाई आलोचना गर्ने विषय नै होइन। जब तिमी समाजलाई केही सही किसिमले सञ्चालन गर्ने क्षमता राख्दैनौ, मानिसहरूलाई असल अवसरहरू प्रदान गर्न सक्दैनौ, त्यस्तो स्थितिमा अर्काको जीवन सङ्घर्षका निजी विषयलाई लिएर पण्डित बन्न खोज्नु मनासिब हुँदैन। त्यसैले म तिम्रो यो आरोपसित सहमत छैन, तर नैतिकताको पनि एउटा मापदण्ड र सीमारेखा हुन्छ होइन र? कुनै शाश्वत र कालजयी मापदण्ड हुँदैन जीवनमा। सीमारेखा भन्ने कुरा पनि नियतिपूर्वक जबरजस्ती लादिएको विषय हो। सबै कुराको मूल राज्य हो, राज्यले जे जस्तो प्रणाली स्थापित गर्छ त्यसैको भवसागरमा जीवनले चक्कर मारिरहन्छ। तिमीलाई थाहै छ अहिले हामी नरकका बासिन्दा हौ। अनि असल र खराब भनेको के हो त? असल र खराब भन्ने कुरा पनि स्थिति सापेक्ष छन्। तसित पैसा छ, तसित शक्ति छ र तसित विश्व प्रणालीलाई नियन्त्रण गर्ने क्षमता छ भने त अनैतिक भए पनि नैतिक हुन्छस्, कुरूप भए पनि सुन्दर हुन्छस्, व्यभिचारी भए पनि सदाचारी हुन्छस्, चोर भए पनि सज्जन हुन्छस्। यो कुरा शोभा डल्लीको जीवनमा पनि लागू हुन्छ। ऊ पैसा नभएकोले बेसिया भएकी हो। त्यस्तै बेसियाहरू हाम्रो समाजको माथिल्लो अङ्गमा छैनन्, दरबारहरूमा छैनन्, सिंहदरबारमा छैनन्, राजनीति र साहित्य शक्तिको माथिल्लो निकायमा यस्ता छलछामहरू छैनन् र? त्यसपछि हरि निकै भावुक भयो र उसले भन्यो, पुराना परिभाषाहरू बदलिनुपर्छ, तर दुःखको कुरा नेपाल नाम गरेको देशको अस्तित्व र सङ्घर्षको 200 वर्षको इतिहासमा कुरूप परिभाषाहरूलाई बदल्ने चिन्तकहरू जन्मिनन्। शाह राणा पञ्च कांग्रेस कम्युनिस्ट माओवादी सबैले उपयोगितावादी सोचमा सत्ता प्राप्ति र सञ्चालनको दृष्टिकोण अवलम्बन गरे। यो नै हाम्रो इतिहासको सबभन्दा ठूलो त्रासदी थियो। मैले धेरै समयसम्म हरिको दार्शनिक प्रलाप सुन्ने धैर्य राख्न सकिनँ किनकि म सुप्रियाको आविष्कारमा त्यहाँ आएको थिएँ। कुनै समय आफैले अवलम्बन गरेको दृष्टिकोणलाई उत्तर आधुनिकतावादी विनिर्माणवादीले चाहिँ भत्काएर त्यहाँ आएको थिएँ। पुरानो रक्सी र चुरोट नखाने घोषणापत्र च्यातेर म त्यहाँ आएको थिएँ। साँच्चै त्यहाँ आउनु एउटा ठूलो नैतिक जोखिम पनि थियो म जस्तो तथाकथित नाम भएको सम्पादकको निम्ति। तर म सुप्रियाको खोजीमा थिएँ। म एउटा धर्मयुद्ध लड्न व्यग्र र आतुर थिएँ र त्यो युद्धमा सुप्रिया मेरो शिखण्डी बनोस् भन्ने मेरो संकीर्ण कामना थियो। त्यसैले खानपिन सकिने लागेको बेलामा मैले शोभाडल्लीको कपाल तानेर आफ्नो नजिक तान्दै भने, खोइ किन बताउनुहोस् सुप्रिया कहाँ गए? अय्या बताउँछु, उसले मसित फुत्किन खोज्दै भने मैले उसको चुल्ठो समाउनु छोडेर उत्सुक हुँदै भने, बताउनु त प्यारी डल्ली। त्यसो भए उसका सारा वर्णन सुनेपछि म र हरि दुवैजना आश्चर्यचकित भयौँ। के त्यस्तो पनि हुन्छ? यो संसारमा पनि के देख्नुपर्छ? के यो त पत्याउनै नसकिने कुरा हो। मैले भने, तपाईँ पत्याउनुहोस् नपत्याउनुहोस्, सेनाको आँखामा ऊ जङ्गलको छापामार विद्रोहीकी स्वास्नी थिए। तसर्थ उनीहरू उसलाई पक्राउ गर्न यहाँ आएका थिए, तर उनीहरू कुसमयमा आए। दिउँसो 11 बजे यहाँ साउजी बाहेक कोही पनि हुँदैन। हामीहरू झन्डै 1 बजेपछि मात्र त्यहाँ आउन सक्छौँ। ग्राहकहरू यहाँ आउन थाल्दा दिनको 2 बजिसकेको हुन्छ। त्यस दिन म सभा 1 बजे आउँदा यहाँ भयानक त्रास र आतंकको वातावरण थियो। म आफ्नो काममा नगई सरासर बस स्टपतिर दौडिएँ किनकि सिपाहीहरू उसलाई पक्रिन पुरै रेस्टुरेन्टलाई घेरेर बसेका थिए। मलाई उनीहरूले जान दिएर ऊ बस्न पाए। जान नदिएका भए ऊ सोझै सिपाहीहरूले निर्माण गरेको खतरनाक धरापमा फस्थे। त्यसो भए सुप्रियालाई भेटेर सबै कुरा भन्यो? आङ सिरिङ सिरिङ पार्दै मैले सोधेँ। हो, म उसलाई भेट्दा 80% भएकी थिएँ। पहिले त मैले शब्दद्वारा उसलाई केही भन्नै सकिनँ। आफ्ना सम्पूर्ण बाहुबलले उसलाई घिसार्थे, फेरि उही बस स्टपतिर ताने। ऊ पनि केही नबुझी मतिर घिसारिए। अहिले ऊ कहाँ छ त? मैले त्यो कुरा भने पुनः उसको ज्यान खतरामा पर्न सक्छ। खास गरी मलाई उसको 2 जीवको बढी चिन्ता लाग्छ। अब त 5 महिना लागिसक्यो, शोभा भावुक भए। तर तिमीले हामीलाई चाहिँ सुटुक्क भन्नै पर्छ। हामी सरकारी जासुस होइनौँ, हामी उसका शुभचिन्तक हौँ। भइगयो, त्यो केटीलाई उसको भाग्यमा लेखेको कुरा गरेर खान दिनुहोस्। त्यसको पछि नलाग्नुहोस्, त्यो धेरै सङ्कटमा छ। शोभा अझै गलिन। अनायास उसको आँखाबाट आँसुका गेडाहरू झर्न थाले। मैले धेरै जिद्दी गरेँ। हरिले पनि मेरो जिद्दीलाई साथ दियो। त्यसपछि अन्त्यमा भगवान्को कसम क्रिया खुवाएर मात्र उसले हामीलाई सुप्रियाको नयाँ ठेगाना बताए।
कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै इलाम एफएम रेडियो ताप्लेजुङ, झापाको एफएम मेचीट्युन्स र बिर्ता एफएम, धरानको विजयपुर एफएम, सिन्धुलीको रेडियो सहारा, बर्दिवासको रेडियो दर्पण, सर्लाहीको रेडियो एकता, दोलखाको कालिन्चोक एफएम, रामेछापको रेडियो तीनलाल, नुवाकोट एफएम, वीरगंजको नारायणी एफएम, हेटौडा एफएम, चितवनको रेडियो त्रिवेणी र रेडियो अर्पणमा पनि सुनिरहनु भएको छ। त्यसै गरी फलेबासको रेडियो पर्वत, रूकुमको रेडियो सिस्ने, गुल्मीको रेडियो रिसुङ्गा, पोखराको रेडियो तरंग, बागलुङको रेडियो सारथी एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। रेडियो प्युठान, दाङको रेडियो मध्यपश्चिम, कपिलवस्तुको रेडियो बुद्ध आवास, कैलाली टिकापुर र गुलरियाको फुलबारी एफएम, दाङको रेडियो प्रकृति एफएम, भेरीको रेडियो कोहलपुर, सल्यानको रेडियो राप्ती, सुर्खेतको रेडियो भेरी, जुम्लाको रेडियो कर्णाली र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकमा हामी आज नारायण ढकालको उपन्यास दुर्भिक्ष सुन्दैछौ। अब सुनौ यसै उपन्यासको बाँकी अंश।
भोतराज, छोड्दै यो सबै पागलपन। अनावश्यक रूपमा किन कसैको पछि लाग्ने? नदुखेको टाउको बेकारमा किन दुखाउने? एक साँझ हरिले भन्यो। हरिको कोणबाट त्यो भनाइ बेठिक थिएन, तर म चरपटिरहेको थिएँ। मेरो आँखा वरिपरि पुनः रञ्जु छेत्रीका छायाहरू सलबलाउन थालिरहेका थिए। म उसलाई आफ्नो तर्फबाट अन्तिम रूपमा परास्त गर्न चाहन्थेँ। मेरो त्यो जितमा सुप्रियाको भूमिका हुन सक्छ भन्ने मेरो भित्री कामना थियो। यस विषयमा मैले पहिले पनि भनिसकेको छु, यो किसिमको पागलपन नै हो। बदला लिने यो निकै पुरानो र झुर किसिमको फिल्मी तरिका हो, तर यसपछि पनि हात लाग्ने कुरा चाहिँ शून्य र निस्वार्थ मात्रै हो, हरिले भन्यो। म म रन्जुलाई धेरै घृणा गर्छु, म उसलाई तल्लो कोटीकी आइमाई हो भनेर साबित गराउन चाहन्छु। मैले भने, तर तिम्रो हरकत हेर्दा तिमी रन्जुलाई घृणा होइन उत्पात माया गर्छौ जस्तो बुझिन्छ। यसरी छोटनामा भइसकेको झन्डै एक वर्षपछिसम्म पनि त्यही कुरा सोच्नु घृणा होइन, प्रेमको लक्षण हो। तर म घृणा गर्छु उसलाई, यदि यो प्रेम हो भने पनि आम विनाशको कारक हो, तसर्थ पनि मलाई सुप्रिया चाहिन्छ। तर सुप्रिया तिमीलाई पटक्कै प्रेम गर्दिन, ऊ सुदूरपश्चिममा लडिरहेको एउटा छापामारकी प्रेमिका हो, उसको गर्भमा त्यही छापामारको भ्रूण विकसित भइरहेको छ। यो कुरा कतिपटक भन्नुपर्ने मैले तिमीलाई, हरिच्याटी हो। उसले मलाई प्रेम नगरे पनि मेरो एउटा काम त गर्न सक्ली नि, खालि उसले रन्जुलाई फोन गरेर भनिदिनुपर्छ तँमा प्रेम गर्ने कुनै योग्यता छैन, त्योभन्दा बढी योग्यता त बजारमा पेसेवर रूपमा रहेका बेसीहरूसित हुन्छ। मैले आफ्नो अनुहारमा निलोपन बढाउँदै भने, तिम्रो यो निकै डरलाग्दो पागलपन हो रन्जु, तिमीबाट अलग्गी भन्दैमा उसलाई बेस्याभन्दा पनि तल झारेर अपमान गर्न मिल्छ। तर बेस्याहरू पनि एकपटकमा दुईजना लोग्ने मानिसलाई आफ्नो हृदयमा स्थान दिन सक्दैनन्। हुनसक्छ उनीहरू एकै दिनमा एक दर्जन घिनलाग्दा मानिसहरूसित सुत्छन्, तर त्यस्तो कदापि गर्दैनन् जुन उसले सहजै गरेर देखाए। हरिले मलाई अझै सम्झायो, त्यसमा तिम्रो आफ्नै पनि हात छ, सिङ्गो समाजको पनि कमजोरी छ। कसरी कसरी म कमजोर छु? लोग्ने मानिसले वैधानिक रूपमा एकैपटक एकभन्दा बढी पत्नी राख्ने हाम्रो पितृसत्तात्मक समाज छ, त्यसको प्रतिक्रिया र प्रतिबिम्ब पनि पर्छ विद्रोही आइमाईको मनोविज्ञानमा। लोग्ने मान्छेहरूले चाहिँ जे पनि गर्न हुने, स्वास्नी मानिसले चाहिँ केही पनि गर्न नपाइने। कुनै एउटी प्रख्यात कवयित्रीले भाडामा एउटा पुरुषलाई लिएर कुकुरलाई जस्तै पिसाब फेर्न आदेश दिएको एउटा कविता यहाँ स्मरणीय छ। इतिहासको लामो कालखण्डमा महिलामाथि यति धेरै उत्पीडन गरियो कि त्यसको बदलामा यस्ता सन्दर्भहरू अनेक प्रकारले आउन सक्छन्। तिमी भूप्रेमिकाको सन्दर्भमा पनि यही कुरा लागू हुन्छ भन्ने मेरो विश्वास छ, हरिले भन्यो। तर म त रन्जुसित प्रेम गर्थेँ, मैले सत्ता पैसा वा अन्य कुनै साधनको आधारमा उसलाई विवश पारेको थिइनँ। मेरो त्यस्तो असमान सम्बन्ध पनि थिएन, ऊ स्वतन्त्र थिए मलाई वरण गर्न वा नगर्न, ऊ स्वतन्त्र थिए। त्यसैले त उसले लेक्चररसित प्रेम गरी, फेरि नजिकको कसैसित यौन सम्बन्ध राख्न सकिने अनुमति त तिमीले नै दिएका थियौ नि, होइन र? हरिले त्यसो भन्दा मेरो हृदयका धड्कनहरू अझ बेजोडले धड्के। मैले यौन सम्बन्धका निम्ति उसलाई त्यस्तो छुट हुन्छ भनेको हुँ, तर प्रेमलाई एउटा आत्माको माझमा चिरेर दुई फ्याक पार्न त भनेको थिइनँ नि। तर उसले स्पष्ट रूपमा त्यसो गरी, एउटा कविता पनि लेखी दुईजनालाई एकैपटक प्रेम गर्छु भनेर। त्यहीँदेखि मैले आफू ज्यादै अपमानित भएको अनुभव गरेँ। सायद तिमी मेरो ठाउँमा भएको भए पनि त्यस्तै गर्थ्यौ, अझ कतिपयका निम्ति यो जीवनकै मोड पैदा गर्ने घटना पनि भन्न सक्थ्यो। तर मैले केही चाहनाथिन बदमासी गरेर आफूलाई नियन्त्रण गरेँ, किनकि अहिलेसम्म मैले कुनै जघन्य अपराध गरिसकेको छैन। मेरो कुरा सुनेर हरि हाँस्यो, त्यसपछि भन्यो, तिमीले विभिन्न किसिमका बिहारी कर्तुतहरू गरेको रन्जुको आत्मामा चोट थपेका छौ, माफी माग र फेरि पहिले जस्तै सम्बन्ध आरम्भ गर। शत्रुतालाई असल मित्रतामा बदल्नु पनि निकै ठूलो र महान विषय हो, तर म उसलाई अत्यधिक घृणा गर्छु। सुप्रियालाई पछ्याउने विषयमा केही दिनसम्म म र हरिमाझ थुप्रै वाद विवादहरू भइरहे। सोभाडलीले उसले काम गर्न थालेको नयाँ रेस्टुरेन्टको ठेगाना दिए पनि म त्यहाँ पुग्न सकेको थिइनँ। तर म त्यहाँ पुग्न अत्यन्त व्यग्र थिएँ, एक्लै जान डर लागिरहेको थियो। त्यो डर अन्य केही होइन, सामाजिक मूल्य, मेरो आफ्नो हैसियत र त्यस्ता रेस्टुरेन्टहरूको विषयमा मानिसहरूले बनाएका अवधारणासित जोडिएको थियो। त्यसबाहेक तथाकथित पाखण्ड पनि थियो जुन मेरो संस्कारमा गजधम्म बसिरहेको थियो। हुन त कुनै मानिस त्यहाँ गएमा उसको चारित्रिक पतनै हुन्छ भन्ने कुरा म मान्दिनँ। सामान्य मनोरञ्जनका हिसाबले त्यहाँ जो पनि पुग्न सक्छ, जीवनको अध्ययन गर्ने मनसुभाले पनि त्यहाँ जान सकिन्छ। तर तिम्रो जस्तो आत्मकेन्द्रित र लङ्गडो ध्येय राखेर त्यहाँ जानुको कुनै अर्थ छैन, त्यो विशुद्ध पागलपन मात्रै हो। यदि त्यो पागलपन जीवनको मूल्यवत्तासित घाँसिएर आएको भए प्रिय हुन्थ्यो। गिन्सबर्गले भने चाहिँ, माई म्याडनेस इज डियर टु मी, यो अर्कै सन्दर्भ हो। तर तिमी सुप्रियालाई बधुवा मजदुर बनाएर त्यो अस्त्रद्वारा रन्जुको आत्मालाई होच्याउन चाहन्छौ, यो राम्रो तरिका हुँदै होइन। म तिमीलाई यस्तो अभियानमा साथ दिन सक्दिनँ, हरिले भन्यो। हरिको कुराले मेरो आत्मामा कुनै सकारात्मक प्रभाव छोड्न सकेको थिएन, बरु स्वाभाविक हो। जब ऊ मेरा आग्रहहरूसित विमति राख्न थाल्यो, म पनि उसित क्रमशः टाढा हुन थालेँ। सुरुमा म उसित बोल्न छोडेँ, त्यसपछि दीपज्योतिको कार्यालयमा दुईवटा मौन शिविरहरू निर्माण भए, शीत युद्धको समयको जस्तो। मैले उसका सबै प्रश्नहरूलाई मौन बसेर अवज्ञा गरेँ। त्यसपछि केही दिन बिते अनि म चिडचिटाहट प्रदर्शन गर्दै उसित झर्किन थालेँ। उसलाई कहाँनिर शब्द प्रहार गर्दा मर्म पर्छ त्यसतिर लाग्न थालेँ। तिमी काँठेहरू संसारका अनुपम जन्तु नै हो, न तिमीहरू प्रेमलाई बुझ्छौ न आत्माको आवाज। एकदमै प्राविधिक मुटु लिएर बाँच्नु तिमीहरूको विशेषता हो, सहरलाई पनि देखेका छौ र गाउँको विपन्नतालाई पनि। त्यसैले तिमीहरू अर्धनारेश्वर किसिमका हुन्छौ, हामी पहाडीहरू त्यस्ता होइनौ, जे गर्छौ ठाडै गर्छौ, लपन छपन केही पनि हुँदैन। एकछिन मैले उसलाई चिडाउन भने, त्यसपछि ऊ मसित तर्सिन थाल्यो। उसले कुनै जवाफ दिएन, तर केही दिन ऊ मसित बसेर चुपचाप काम गरिरह्यो। सायद ऊ ममा परिवर्तनको प्रतीक्षा गरिरहेको थियो, सायद उसले मसित निकट रहेर काम गरेको विगत 15 वर्षहरूलाई स्मरण गर्यो, दुःख सुखका दिनहरूलाई सम्झियो, जनआन्दोलनको समयमा संयुक्त रूपमा खपेका प्रहरी यातनाहरूलाई पनि स्मरण गर्यो। आफ्नो घर परिवार र जीवनको निम्ति खप्नु परेको सङ्घर्षलाई सम्झियो। त्यस वखत हरेक दिन ऊ निकै भावुक देखिएको थियो, तर म पटक्कै बदलिन, म नबदलिनु आफैमा एउटा योजनाबद्ध कुटिलता थियो। त्यस अवधिमा प्रत्येक समय उसले मेरो बटारिएको अनुहारमा मात्र हेरिरह्यो, केही पनि भनेन। त्यसरी केही दिन गुजारेपछि एक बिहान ऊ केही नभनी आफ्नो गाउँतिर गयो। त्यसपछि धेरै दिनसम्म ऊ मेरो खबरको दायराबाट बाहिर रह्यो, ऊ गाउँबाट फर्केन। पछि उसले एउटा चिठी लेख्यो, त्यसको मजबुन थियो, तिमी प्रेम गर्न लायक होइनौ, घृणा गर्न लायक छौ। त्यो चिठी पढेपछि मैले जीवनमा पहिलोपल्ट आफ्नो घनघोर असफलता र अयोग्यताको परिचय पाएको थिएँ। त्यसैबीच मेरो राधाकृष्णसित भेट भयो। राधाकृष्ण फुर्को कदको आम पहाडी बाहुन काठको गहुँगोरो युवक थियो, झन्डै मेरै उमेरको। तर उसको भ्युटे गाला र फोक्से मासुले गर्दा मभन्दा केही बढी उमेरको झैँ प्रतीत हुन्थ्यो। हरिको पलायन थाहा पाएर नै ऊ मेरो अखबारको कार्यालयमा टुप्लुक आइपुगेको थियो। बिहानको समय थियो, म चिया खाएर भर्खरै चुरोट सल्काउँदै थिएँ। बोधराजी नमस्कार, पस्न साथ एकदमै फुर्तिलो छाँटसित उसले भने, स्वागत छ, आउनुहोस्, म तपाईँकै प्रतीक्षामा यो सुखद समय गुजारिरहेको छु। मैले भने, ऊ मेरो पुरानो परिचित थियो, पत्रकारिता क्षेत्रमा आउनुभन्दा अघि कम्युनिस्ट पार्टीमा भूमिगत थियो, त्यो जनआन्दोलन अघिको समय थियो। यसरी भूमिगत भएको मानिसबारे अर्कै खालको अड्कलबाजी गरिन्छ हाम्रो समाजमा, अर्थात् ऊ धेरै इमान्दार, क्रान्तिकारी र जनपक्षीय हुन्छ भन्ने मान्यता हुन्छ। तर उसको चरित्र वामपन्थीहरूको सरकार बनेको समयमा राम्ररी खोल्न भएको थियो। त्यो नौ महिने समयमा ऊ ठेकेदार र मन्त्रीहरूमाझ मध्यस्थता गराउने धेरै प्रतिभाशाली दलालहरूमध्ये एक बन्न पुगेको थियो। धेरै मानिसहरूसित पैसा ठग्नु उसको वृत्ति नै भइसकेको थियो। भनिन्छ ऊ धेरै वाम नेताहरूको नजिक थियो, त्यो निकटताको अर्को फाइदा पनि उसले लुटेको थियो भन्ने चर्चा सहरमा थियो। अर्थात् प्राय धेरै वाम नेताहरूका पत्नीहरूको शारीरिक भूगोल उसलाई थाहा थियो, तर यो मामिलामा ऊ धेरै सभ्य र सचेत देखिन्थ्यो। यसरी उसले कहिले पनि नेता पत्नीहरूसित सुतेको कुरालाई हामीमा स्वीकार गरेन। तसर्थ पनि ऊ धेरै मिलनसार थियो, खास गरी भट्टी र बेसियालयमा जानुपर्दा ऊ निकै सक्षम पथ प्रदर्शक मानिन्थ्यो। दुईटा कारणले मैले उसलाई दीपज्योतिमा काम गर्ने दिने निर्णय गरेँ। पहिलो, मलाई सुप्रियासित भेट गरेर आफ्नो अपराधपूर्ण अभियानमा प्रगति गर्नु थियो। दोस्रो, रञ्जुसितको बिछोडपछि मभित्र अनैतिक कामनाका फोहोरी किराहरू धेरै शक्तिशाली बन्दै गएका थिए। तसर्थ मैले उसलाई स्वागत गर्दै भने, म फेरि पनि दोहोऱ्याएर भन्छु, तपाईँलाई मेरो अखबारमा धेरै धेरै स्वागत छ। तर त्यसो भन्दा हरिको अमूर्त प्रेमले पनि सँगसँगै मलाई पछ्याइरहेको थियो। म उसलाई हेरेर गेटेको एउटा पात्र मेफिस्टोफिलिसलाई स्मरण गरिरहेको थिएँ। फाउस्टको पतनको आकाङ्क्षालाई सहयोग पुर्याउन आएको प्रिय राक्षस थियो त्यो। हो, मलाई पनि अहिले त्यस्तै पात्रको आवश्यकता थियो जो मेरो आत्माको भ्रष्टीकरणमा आदर्श सहयोगी बनोस्। राधाकृष्ण, तिमी ठिक्क मैले कामना गरेको जस्तै एउटा आदर्श चरित्र हो, तसर्थ तिमीलाई मेरो हृदयदेखि नै स्वागत छ। राधाकृष्ण र म ग्रिनबेल रेस्टुरेन्ट गोङ्गबुमा पुग्दा साँझ प्रारम्भ मात्र भएको थियो। माघको अन्तिम दिनको कुरा हो त्यो। वातावरणमा जाडो र सुक्खाको प्रभुत्वको समय थियो। गर्मीभन्दा पनि खराब समय हो भन्ने लाग्छ मलाई जाडो महिना। जाडोमा दमका रोगीहरू समेतले पनि बेग्लै प्रकारको यातना खप्नुपर्छ। रुगा, खोकी र ज्वरोको प्रकोप आफ्नै ठाउँमा छँदैछ। खास गरी मुलुकका पश्चिम क्षेत्रका विपन्न इलाकामा हिउँदे प्रकारका रोगव्याधिले मानिस मरेको खबर दिनहुँ छापिरहेको हुन्थ्यो। तर ग्रिनबेल्ट आफ्नै किसिमको सुन्दरताले भरिपूर्ण थियो। नेपाली मौलिक प्रविधिलाई उपयोग गरेर निर्माण गरिएका साना साना छाप्रा र तिनका वरिपरि सजाइएका रङ्गी बिरङ्गी फूल र वनस्पतिले त्यसको अनुपम सुन्दरतालाई बढाएका थिए। त्यहाँ धेरै किसिमका फूलहरू थिए, तर मैले चिन्ने एउटा गोदावरी मात्र थियो, त्यो पनि मैले रन्जुको बगैँचामा चिनेको थिएँ। छुट्टा छुट्टै ससाना छाप्रा जस्ता प्रकोष्ठहरू र त्यसपछि अलिक पर एउटा ठूलो हल नै ग्रिनबेल्टको पूर्ण परिचय थियो। हामी सरासर हलतिर लाग्यौँ। राधाकृष्ण यहाँको सम्पूर्ण आवाहवासित परिचित थियो, तसर्थ म उसको पछि पछि थिएँ। ए बदमासो, यता आओ, मेचमा बस्न साथ अश्लील शब्दहरूको सहायता लिँदै राधाकृष्ण कुर्लियो। किन यस्तो फोहोर शब्द भन्नुभएको? वेट्रेसहरूलाई यसरी भन्नु मनासिब नहोला होइन र सम्पादकजी? यस्तो ठाउँमा आएपछि गर्ने यस्तै हो। यी जुकाले झैँ पैसा चुस्न पल्केका हुन्। पैसा दियो भने अहिले सबै लुगा यहीँ तपाईँको अगाडि फुकाल्छन्। म चकित परेँ र राधाकृष्ण ओझाको मुखमा हेर्न थालेँ। त्यसैबीच एउटी आइमाई आइपुगी डुप्लिकेट क्याटवाक शैलीमा। त्यो दृश्य निकै मनोरञ्जक लाग्यो मलाई। यी त्यो कुहिएको धेरै नहल्ला, राधाकृष्णले भन्यो। तर ऊ मसक्क परेर भटारी, के टक्राउँ हजुरहरूलाई? उसले मेनु तेर्साए हामीतिर, के टक्राउँछेस्? एड्सले गलेर कुन दिन मर्छेस् त? अब तेरो मुख एउटा मात्र पवित्र स्थल छ, राधाकृष्णले भन्यो। छ्या, त्यो कुरा अरू कुरा गर्न आउँदैन यो दाईलाई, त्यसपछि उसले प्रतिवाद गरी। तेरो मुख बाहेक छाती पनि अर्को पवित्र स्थल हो, राधाकृष्णले भन्यो। र यस्तै यस्तै फोहोरी कुराहरू भइरहे त्यहाँ। त्यसपछि त्यहाँ निकै अनौठो वातावरण उत्पन्न भयो। महाभारतमा वर्णित सभामा पनि त्यस्तो विद्रूप दृश्य प्रदर्शित भएको थिएन। द्रौपदीलाई नङ्ग्याउँदा श्रीकृष्णले जादुभए चमत्कार गरेर उनको उन्नत छातीलाई ढाकिदिएका थिए। द्रौपदीको अपमानित अनुहारले मात्र दर्शकहरू केही बेग्लै अनुभूतिले बाँधिएका थिए। तर यहाँ यो द्रौपदी खुलियाम आफ्नो नग्नतालाई आफै नङ्ग्याउन उत्साहित थिए। मलाई घिन लाग्यो, म आफै अपमान बोधले थलिए। केही छैन, यस्तो ठाउँमा आएपछि लाज भन्ने वस्तुलाई घरमै छोडेर आउनुपर्छ, उसले भनी त्यसै वखत सिडी प्लेयरमा काँटा लगा बज्न थाल्यो। त्यो गीतको मादकतामा त्यो वेट्रेसहरू धेरै उत्तेजक भएर जिउ लाउन थाले। त्यस वखत सहरमा यो गीत निकै चर्चित थियो। त्यो हप्ताको साङ्गीतिक बजारमा त्यसले टप टेनमा पहिलो स्थान कायम गरेको थियो। त्यसअघि पनि लगभग 24 हप्तासम्म त्यो टप टेनको पहिलो नम्बरमा पर्न गएको थियो। वेट्रेस मोडेल सेफाली जरिवालको पोजमा उभिन थाले। यसरी सेफालीले आफ्नो स्लिभलेस गन्जीलाई जिन्स प्यान्टको कमरबाट निकालेर पेट देखाउने गरेकी थिए। उसले हुबहु त्यसै गरी, तर उसले सेफालीको भन्दा बढी चमत्कार के गरी भने रु 100 टिप्स पाउने लोभमा आफ्नो गन्जी र भित्रको कपडा समेत चिथुरेर घाँटीसम्म पुर्याए। उसको शरीर देखेर राधाकृष्ण उत्तेजक मुद्रामा हाँस्न थालेको थियो, तर मेरो भने मुटु 81 ढकढक भएर बज्न थालेको थियो। म लजाएको देखेर उसले भन्यो, बिस्तारै यस्ता भोग्दै जान थालेपछि तपाईँ सहज बन्दै जानुहुन्छ। उपदेशक साधु झैँ उसले मलाई दीक्षा दियो। पछि बियर र खानेकुरा बोकेर आउँदा पनि त्यो एट्रेसको अनुहारबाट मादकताको रङ हराएको थिएन। ऊ पहिलेकै दङदगीमा गीतसँग बद्धा किसिमको जिउ हल्लाइरहेको थिए। उसको नाम रहेछ समीरा। थर थाहा भएन, नाम पनि सक्कली हो या नक्कली किटान गर्न सकिएन। हाम्रो खानपिनको समयमा उसले आफ्नो ठेगाना भनी 5 खाल। ऊ लगभग 24-25 वर्षकै देखिन्थे। कति भयो यहाँ काम गर्न थालेको? मैले सोधेँ। 6 महिना पुग्छ अब 10 दिनमा। समय पनि कति चाँडै बित्छ। हिजो अस्ति मात्र आयो जस्तो लाग्छ, उसले भने। ऊ केही गम्भीर भई, घरमा को को छन्? को को हुने? सासू ससुरा छोरो लोग्ने सबै छन्। अनि तिमी घर छोडेर किन यहाँ त? लोग्नेले कान्छी ल्यायो। उसले सौतालाई माया गरेको र मलाई हेला गरेको सहन सकिनँ। त्यसपछि यता आएँ। लोग्ने के गर्छ? फौजमा सिपाही छ। अनि यहाँ सुप्रिया नाम गरेकी केटी पनि काम गर्छ होइन? ऊ त्यो पेट बोकेकी केटी हो त्यही के त्यो यहीँ काम गर्छ? त्यो केटी 2 हप्तासम्म यहाँ काम गर्न आएकी थिए। सुरुका 2 दिन यहाँ काम गरी, निकै तनावमा थिए। भुँडी निकै ठुलो भइसकेको थियो। सायद खोकुलो कपडा लाएर आफ्नो जिउ लुकाउन खोजेकी थिए। तर कसरी सम्भव हुन्थ्यो र? जब साउले त्यो कुरा थाहा पायो, दोस्रो दिन राति घर फर्कने बेलामा भोलिदेखि नआउनु भनेर भन्यो। त्यसको भोलिपल्टदेखि नै ऊ आउन छोडी। समीराको कुरा सुनेपछि म रन्थन्नी। सुप्रियासित भेट्ने जुन उद्देश्यमा म त्यहाँ आएको थिएँ, त्यो क्षणभरिमा तुही नपुगेको थियो। त्यसपछि म सन्तापबाट मुक्त हुन चुरोट र बियरका झोल बढाउनेतिर प्रतिबद्ध भएँ। उठ्ने बेलामा समीराले बिल ल्याए। त्यहाँको रकम रु 1375 भएको थियो। मैले बिलमाथि एउटा 1000 र अर्को 500 नोट राखिदिएँ। समीरा त्यो एकान्त हलबाट बाहिर निस्केर काउन्टरतिर दगोरी र तुरुन्तै 125 रुपियाँ र बिलको कागजसहितको किस्ती टेबलमा राखिदिए। तिम्रो 125, अघिको अर्धनग्न 100 एक्सनको 100 र पछिको सेवाको 25, राधाकृष्णले भन्यो। अघि मैले त ठट्टा पो गरेँ कि त, म तपाईँसित टिप्स लिन्न, समीराले भने। ए किन लिन्नस्, हामीले वचन दिइसकेका छौँ, राधाकृष्णले भन्यो। तपाईँले भनेको पनि क्या मिठो लाग्छ, त्यसै भएर त पैसा लिए भनेको नि, चुरो सल्काउँदै राधाकृष्णले भन्यो। म तपाईँसित पैसा लिनै सक्दिनँ, किनकि तपाईँलाई देखेपछि मलाई मेरो लोग्ने र घरमा छोडेको छोराको सम्झना आउँछ। उनीहरूको अनुहार र तपाईँको अनुहार काटेकुटी मिल्छ। त्यति भनेर ऊ भावुक भई उसको आँखा रसाइसकेका थिए। जब माया ममता नै छैन भने यो पैसा मात्रले के गर्छ जीवनमा? त्यति भनेर ऊ गला अवरुद्ध पार्दै त्यहाँबाट हिँडी। टेबलमा रहेको 125 मैले खल्तीमा कोचेँ। म पनि समीराको त्यो स्थिति देखेर भावुक हुन थालेको थिएँ। मेरो भावुकतालाई माथि चढाउन मेरो रगतमा चढेको अल्कोहलले पनि बढी काम गरेको थियो। राधाकृष्णजी, साँच्चै यो जीवन कुनै दार्शनिक वा समाजशास्त्रीले सोचेभन्दा जटिल र दुःखपूर्ण छ होइन र? मेरो कुरा सुनेर राधाकृष्ण एकदमै पोख्त खलनायक चाहिँ हाँस्न थाल्यो। साँच्चै त्यो दारुण परिस्थितिमा पनि उसको हृदय घाइते भएको थिएन। एउटी आइमाईले त्यत्रो स्नेह गर्दा पनि ऊ पग्लेको थिएन। पछि बाटोमा आएपछि मैले उसलाई सोधेँ, राधाकृष्णजी के तपाईँले कहिले प्रेम गर्नुभएको थियो जीवनमा? यौनकर्मीहरूलाई के प्रेम गर्ने? प्रेम गर्ने मानिस जब असफल हुन्छ ऊ कि त पागल हुन्छ कि त हत्यारा। सम्पादकजी, यो कुरामा म स्पष्ट छु, म यी दुवै हुने मूर्खता गर्दिनँ, उसले भन्यो। बिहान बिउजाने बित्तिकै मेरो मनमा त्यही प्रश्न जब्बर रूपमा गाडिएको थियो, म पागल पथमा हिँड्दैछु या हत्यारा पथमा? मैले समीरालाई सम्झेँ। उसको जीवनको दुःख र उसले राधाकृष्णप्रति देखाएको असीम भावुकता सम्झेर म पुनरन्थनिएँ। तर राधाकृष्णलाई त्यसको कुनै मूल्य थिएन। उस संसारका सबै परचक्री आइमाईहरूलाई एउटै आँखाले हेर्थ्यो, अर्थात् तिनीहरू भोगविलासका वस्तुभन्दा बढी होइनन्। तर मैले समीरालाई अर्कै कोणबाट कल्पना गरेँ। मैले सोचेँ म उसको दुःखसित एकाकार हुन सक्छु, त्यसको परिणाम अवश्य पनि सुखद हुनसक्छ। मेरो यस्तै मान्यता बन्यो। रन्जुसित अपमान भएको आत्माको आगोलाई सुप्रिया नामको चिसो पोखरीमा डुबाउने मेरो मनोकांक्षा तत्कालीन रूपमा असफल भएको थियो, किनकि शोभाले ऊ जहाँ छ भनेकी थिए त्यहाँबाट पनि ऊ जादुमय खेलमा चाहिँ अलग भएकी थिए। तसर्थ त्यो आगोलाई समीराको सान्निध्यबाट निभाउन सकिन्छ भन्ने धारणा बन्न पुग्यो मेरो संवेदन संयन्त्रमा। साँच्चै म केटाकेटी जस्तै स्वभावको छु, अझै पनि किशोर भएका स्वभावहरू मभित्र धेरै छन्। खास गरी आइमाइ र केटाकेटी मेरा कमजोरी हुन्, म उनीहरूको दुःख पटक्कै देख्न सक्दिनँ। केटाकेटीको दुःखले यसकारण मलाई तर्साउँछ, मेरो सिङ्गो बाल्यकाल घोर निराशा भोक दुःख र अपमानमा व्यतीत भएको थियो। आइमाईको दुःखले मलाई किन सताउँछ म भन्न सक्दिनँ। आमाको स्नेह मैले कहिल्यै पाइनँ, तसर्थ म त्यो पक्षमा कहिल्यै संवेदनशील हुन सकिनँ। दिदी बहिनीको दाजुभाइप्रतिको प्रेम पनि मैले अनुभूत गर्न पाइनँ। म अनाथालयमा हुर्किएर बढेँ, त्यहाँ पढाउने शिक्षिकाहरू पनि त्यस्तो भावनात्मक रूपले माथलो उचाएका थिएनन्। सबै आफ्नो जागिर पकाउन आउने खालका थिए, तर मैले आफूमा चेतनाको विकाससँगै आइमाईलाई आफ्नो आधा भागको रूपमा बुझ्न थालेँ। सायद यो मेरो जीव विज्ञानको कमजोरी वा आकर्षण मात्र थियो कि के थियो, संस्कृति संस्कार वा सम्बन्धका अरू आयामहरू पनि हुन सक्लान्, तर म त्यसबारे पनि खुलस्त व्याख्या गर्न सक्दिनँ। तर मेरो कमजोरी थियो उनीहरूको दुःख, हुनसक्छ मेरो यो कमजोरीमा मेरो शारीरिक कामनाहरूका कमजोरी पनि नियत होलान्। तसर्थ समीरालाई भेटेको समयदेखि नै मैले उसलाई आफ्नो मन र मस्तिष्कबाट हटाउनै सकिनँ। जब जीवनमा माया ममताको निम्ति ठाउँ नै छैन भने यो पैसाले मात्र के गर्छ, उसले भनेकी थिए। त्यही कुरा बारम्बार मेरो दिमागमा रिङ्गिरहेको थियो।
श्रुति सम्वेकमा अहिले हामीले सुनेको उपन्यासको शीर्षक थियो दुर्भिक्ष। नारायण ढकालले लेख्नुभएको उपन्यास दुर्भिक्षको आठौं श्रृंखलाको वाचन आजलाई यति नै। कार्यक्रमबाट विदा हुनु अघि हाम्रो ठेगाना यस प्रकार रहेको छ। कार्यक्रम श्रुति सम्वेक, उज्यालो 90 नेटवर्क, पोस्ट बक्स नम्बर 6469, काठमाडौँ। यदि तपाईँ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना shrutiśruti@unn.com.np। हवस् त, अर्को साता दुर्भिक्षको 9 श्रृंखलाको वाचन लिएर आउने नै छौ। त्यसअघि मंगलबारको श्रृंखलामा सरभक्तको उपन्यास पागल बस्तीको वाचन हुनेछ। आजका लागि प्राविधिक साथी दिनेश निरौला र सशिन्द्र गौतमसँगै उपन्यास वाचक अच्युत घिमिरे र म सजिता हमाल विदा चाहन्छौ। शुभरात्री।